अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार। कृष्ण चार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
भोलि नेपालगञ्ज नगरसभाको तयारी, एउटा भेलामा धमाधम योजना छानियो, कर्णाली प्रदेशको बजेटले आवश्यक संरचना बनाइने,
बाँकेमा सरकारी सेवाप्रति 68% सेवाग्राही असन्तुष्ट, भ्रष्टाचार विरुद्ध खबरदारी र सतर्कता बढाउने तयारी,
बुद्धयरद्वारा नेपालगञ्ज दिल्ली उडानका लागि निवेदन, बाँके राष्ट्रिय निकुञ्ज प्रवेशका लागि प्रवेशद्वार पहिचान बनाइदे,
र नेपालगञ्जमा पहिलो पटक आज साइकल दौड प्रतियोगिता सुरु, जाजरकोटमा कागज उद्योगबाट राम्रो आमदानी।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा नेपालगञ्ज नगरसभाको सन्दर्भ रहेको छ। नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभा भोलि तय गरिएको छ। नगरसभा नजिकिँदै जाँदा योजना छनौटका लागि धमाधम वडा भेलाहरू आयोजना भइरहेका छन्। वडा भेलामा आएका योजना एकीकृत गरी नगरसभामा प्रस्तुत हुने भएकाले योजना छनौटका लागि वडा भेलाहरू भइरहेका छन्। हिजो एकै दिन 3 वडाहरूको भेला आयोजना गरियो। वडा नम्बर 1, 7, र 10 वडा भेला गरियो। आर्थिक वर्ष 2075-76 लागि वडा स्तरीय योजना छनौटका लागि वडा भेला गरिएको हो। भेलामा चालु आर्थिक वर्षका गतिविधिको समीक्षा र आर्थिक वर्षका लागि विकासका योजनाहरूको प्राथमिकीकरण गरिएको छ। वडा नम्बर 10 वडा अध्यक्ष बिन्दुभूषण बस्नेतको अध्यक्षतामा भएको भेलाले पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिँदै अघि बढ्ने योजनासहित सहभागीहरूबाट लिखित र मौखिक सुझाव लिएको छ। कार्यक्रममा प्रमुख अतिथि एवं पूर्व सांसद मैकुलाल वाल्मिकीले वडा नम्बर 10 क्षेत्रफलका हिसाबले ठुलो रहेकाले सोही अनुसार योजनाहरू छनौट गरी बजेट विनियोजन गरिनुपर्ने धारणा राख्नु भएको थियो। यस्तै कोलपुर उद्योग वाणिज्य सङ्घले नगरपालिकाले असुली गर्ने व्यावसायिक करमा हिस्सा खोजेको छ। भोलि नगरसभाको तयारी गरिरहेको कोलपुर नगरपालिकालाई व्यावसायिक तथा नगरको चासोको विषयबारे मागपत्र बुझाउँदै सङ्घ पदाधिकारीहरूले व्यावसायिक करमा सङ्घको हिस्सेदारी खोजेका हुन्। नगरपालिकाले व्यवसायहरूबाट असुल्ने करको 25% रकम हाम्रो खातामा जम्मा गरोस् भन्ने हाम्रो माग हो, सङ्घका महासचिव तेजप्रसाद अधिकारीले भन्नुभयो। दैनिक नेपालगञ्जमा देवेन्द्र राज पौडेलले खबर लेख्नु भएको छ।
कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि आवश्यक कानून र संरचना निर्माणमा लाग्ने जनाएको छ। आर्थिक वर्ष 2075-76 बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट कार्यान्वयनका लागि कानून र संरचना आवश्यक रहेको बताउनुभयो। मन्त्री ज्वालाले बजेटमा उल्लेख गरिएका योजनाहरूको कार्यान्वयन महत्त्वपूर्ण रहेको बताउनुभयो। यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जनमुखी र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ। अहिले उहाँले शिक्षा प्रमाण पत्रमुखी र विश्लेषणमुखी रहेको बताउँदै शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको समेत बताउनुभयो। आजको नागरिक पश्चिमेलीमा नगेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ।
सूचनाको हक सम्बन्धी ऐन 2064 प्रयोग र यसका फाइदाबारे बाँकीमा दर्जन बढी गैर सरकारी संस्था क्रियाशील छन्। तर एउटा अध्ययनले बाँकीका 74% नागरिक सूचनाको हक सम्बन्धी व्यवस्थाबारे अनभिज्ञ रहेको देखाइएको छ। बाँकीमा स्थापित सरकारी सेवा प्रदाय कार्यालयको कार्यबाट 68% सेवाग्राहीहरू असन्तुष्ट रहेको अध्ययनबाट खोलेको छ। जिल्लामा भएका सुधारका प्रयासमा यस्तो प्रतिफल चिन्तायुक्त विषय भएको हो। पछिल्लो एक दशकदेखि शून्य क्रियाशीलतामा रहेको राष्ट्रिय सतर्कता केन्द्र स्थायी सरकार स्थापित भएपछि प्रधानमन्त्रीको निर्देशनमा देश भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणतर्फ प्रयास खरो रूपमा अघि बढाउने जनाएको छ। एक साताभित्र बाँकेको विभिन्न पक्षलाई अध्ययन गरेको सतर्कता केन्द्रको टोलीले बाँकीमा बिना घुस काम नहुने गरेको सेवाग्राहीको गुनासोप्रति आफूहरू गम्भीर भएको जनाएको छ। अध्ययनपछि कार्यालय प्रमुखहरूलाई गोष्ठीमा उपस्थित गराएर सोबारे केन्द्रले जानकारी दिएको छ। अध्ययनमा कार्यालय व्यवस्थापनदेखि बडापत्रको अवस्थासम्म टोलीले अध्ययन गरेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
बाँकी राष्ट्रिय निकुञ्ज प्रवेशका लागि प्रवेशद्वार बनाउने गृह कार्य थालिएको छ। पर्यटनको सहजताका लागि निकुञ्ज अन्तर्गतका विभिन्न क्षेत्रमा बनाइने प्रवेशद्वारले अहिले पहिचान थालिएको हो। पर्यटकलाई पाएक पर्ने हिसाबले प्रवेशद्वार राख्नका लागि निकुञ्जले हिजो मध्यवर्ती क्षेत्र उपभोक्ता समिति स्थानीय सरकारवालाहरूसँग अन्तर्क्रिया गरेको छ। अन्तर्क्रियामा सहभागीले कुसुम, सिक्टा, ओभरी, ढकेरी, खडकवार, कोहलपुर, सुतैया र चिसापानीमा प्रवेशद्वार राख्न उपयुक्त हुने बताएका छन्। निकुञ्जले हात्ती सफारी सुरु गरेको छ। नेपालीका लागि 500, सार्क राष्ट्रका लागि 1500 र अन्य विदेशी राष्ट्रका लागि 2500 रुपियाँ शुल्क तोकिएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले विभिन्न योजना ल्याएको छ। आजको नागरिक पश्चिमेलीमा खबर प्रकाशित छ।
अहिले नेपालगञ्जमा पहिलो पटक साइकल दौड प्रतियोगिता सुरु हुँदैछ। अब केही बेरमा सुरु हुने प्रतियोगितामा थुप्रै सहभागिता रहेको छ। नेपालगञ्ज उपमहानगरपालिकाले पहिलो पटक मेयर कप साइकल दौड प्रतियोगिताको आयोजना गरेको हो। संयोजनको जिम्मा लिएको नेपालगञ्ज साइक्लिङ क्लबले विश्व ओलम्पिक डेको सन्दर्भ पारेर साइक्लोथोन आयोजना गरिएको हो। सफा सहर हाम्रो रहर नारालाई घर घरमा पुर्याउने उद्देश्यका साथ यो आयोजना गरिएको हो। अहिले केही बेरपछि कार्यक्रमका बीच नगर प्रमुख डाक्टर धवल शमशेर राणा र बाँकीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले साइक्लोथोनको उद्घाटन गर्ने कार्यक्रम रहेको क्लबका सचिव गगन थापाले जानकारी दिनुभयो। कुल 150 सहभागिता जनाउने निश्चित भएको छ। प्रोफेसनल तर्फ 34 र साधारणतर्फ 86 प्रतिस्पर्धामा भाग लिँदैछन् थापाले भन्नुभएको छ। खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्ने सके मात्र खेलकुद विकास अभियानले गति लिनेमा सरकारवालाले जोड दिएका छन्। उनीहरूले खेलाडीहरूको सामाजिक सुरक्षालाई राज्यले प्राथमिकतामा राख्न पनि सुझाव दिएका छन्। पहिलो पटक हिजो नेपालगञ्जमा ओलम्पिक डे मनाउने क्रममा प्रदेश खेलकुदको सम्भावना र हाम्रो दायित्व विषय अन्तर्क्रिया कार्यक्रममा त्यस्तो जोड दिएको हो। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा बाँकीमा विपद व्यवस्थापनको पूर्व तयारी
प्रतिकारको रूपमा सहयोगी सामग्री अथवा पूर्वाधारहरूलाई नजर गर्दै हामीले 1 करोडको सेरोफरमा हामीले खर्च तथा योजना भौतिक योजनाहरू निर्माण गरेका छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे। बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी रोग, मनोरोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागू औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
त्यति मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-588-034।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेको राप्ती नदी तटीय क्षेत्र वर्षौंदेखि डुबानमा पर्दै आएको छ, तर विपदको प्रभावकारी पूर्व सूचना दिन सके क्षति न्यूनीकरण गर्न सकिन्छ। विपद रोक्न सकिँदैन, तर विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। राप्ती तटीय क्षेत्र मात्रै होइन, बाँकेका सबैजसो स्थानीय तह आसपासका नदी नालाबाट डुबान र कटानमा पर्दै आएका छन्। स्थानीय समस्या समाधानका लागि स्थानीय तहको जिम्मेवारी रहेकाले विपद व्यवस्थापनका लागि ठोस योजना बनाएर काम गर्नुपर्ने देखिन्छ। सुनौ साथी शम्भु थारूले तयार पारेको एक सामग्री प्रमोद डिजीबाट।
बाँके जिल्लाको राप्ती, सोनारी, डुडुवा र नरेनापुर गाउँपालिका प्रत्येक वर्ष वर्षातको समयमा राप्ती नदीको बाढीले डुबान हुँदै आएको छ। गएको वर्ष डुबानबाट 8 नागरिकले अकालमा ज्यान गुमाएका थिए। यो वर्ष पनि बाढीको डुबानबाट क्षति कम गर्नका लागि जिल्ला र स्थानीय स्तरबाट विभिन्न तयारीहरू भइरहेको छ। बाँके जिल्लाको राप्ती, सोनारी गाउँपालिका वडा नम्बर 6 र 7 उच्च जोखिममा रहेकोले पूर्व तयारी गरिरहेको बताउनुहुन्छ वडा नम्बर 6 का वडा अध्यक्ष जनक बहादुर थापा।
यो प्रतिकार्य र पूर्व तयारी चाहिँ बाँके जिल्लाकै उच्च जोखिममा रहेको राप्ती सुनारी, त्यसमा पनि वार्ड नम्बर 6 र 7। हामी झन्डै 2074 सालको बाढीबाट 5300 घर दुरी प्रभावित भयो र जनसङ्ख्या 38,000 जनसङ्ख्या प्रभावित भयो, जस अनुसार यो उच्च हामी बाँके जिल्लाकै लगभग उच्चमा छौँ। त्यसै गरी हामी सानो केही प्रिभेन्सका तयारी र हामी विपदका व्यवस्थापन समिति पनि गठन गर्यौँ र यसका तयारीहरू पनि गरेका छौँ।
वर्षातको समयमा बाँकेको सबै स्थानीय तहहरू पूर्ण तथा आंशिक रूपमा डुबानमा पर्ने गर्दछन्, तर राप्ती नदीको तटीय क्षेत्र भने पूर्ण रूपमा डुबान हुने गर्दछ। तर राज्यले डुबान हुने क्षेत्रको पहिचान गरेको भए पनि दीर्घकालीन रूपमा समस्या समाधान गर्नका लागि, बस्ती स्थानान्तरण गर्नका लागि ठोस पहल गरेको देखिँदैन। डुडुवा गाउँपालिकामा करिब 4,800 घर परिवार उच्च जोखिममा रहेकोले सुरक्षित र व्यवस्थित गर्नका लागि बजेट छुट्याएर काम गरिरहेको बताउनुहुन्छ प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेल।
हाम्रो डुबान क्षेत्र भित्र पर्ने घर परिवारहरूलाई भन्दाखेरि वडा नम्बर 1 मा 1,898 घर परिवार अत्यन्त उच्च जोखिममा रहेको छ हाम्रो आँकडामा। त्यसै गरी डुडुवाकै वडा नम्बर 2 बेतानीमा 1,449 घर उच्च जोखिममा छ। वडा नम्बर 3 को बनकट्टी भन्ने गाउँ, त्यसमा 658 घर परिवार उच्च जोखिममा छ। त्यसै गरी वडा नम्बर 5 कम्दीको 364 घर परिवार उच्च जोखिममा छ। कम्दीकै वडा नम्बर 5 को 379 घर परिवार उच्च जोखिममा छ भने हिरमिनियाको 100 घर परिवार जोखिममा छ। समग्रमा 4,800 घर परिवार उच्च जोखिम छ। यी सबै 4,000 घर परिवारलाई सुरक्षित र व्यवस्थित राख्नको लागि सहयोगी दाता संस्थाहरू, नेपाल सरकार, गाउँपालिका लगायत सबैको सहयोग आवश्यक छ। यी समस्याहरूलाई हामीले समाधान गर्ने उद्देश्यकै क्रममा हामीले छुट्याएको बजेट, त्यसपछि प्रतिकारको रूपमा सहयोगी सामग्री अथवा पूर्वाधारहरूलाई मध्यनजर गर्दै हामीले 1 करोडको सेरोफरमा हामीले खर्च तथा योजना भौतिक योजनाहरू निर्माण गरेका छौँ।
विपद भएपरि आउने गर्छ, विपदले पुर्याउने क्षतिलाई दृष्टिगत गरेर पूर्व तयारी प्रति कार्य योजना बनाउनु पर्छ। विपद व्यवस्थापनका लागि 4 ओडाका समिति गठन गरेर गाउँपालिकामा आइसकेको बताउनुहुन्छ खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ।
हामीले अहिले गठन भएको त्यो समिति श्री एन बाबुजी हुने गरी अहिले तत्काललाई अब यो परिवेशमा विपद अब सुरु हुन लागिसक्यो, बर्खा लागिसक्यो, त्यसरी चाहिँ गठन गरिसकेका छौँ। यसै गरी हामीले जुन दिन गठन गरेका थियौँ सोही दिन हामीले सबै वडालाई वडा स्तरको समिति गठन गर्न भनेर निर्देश गरे बाउजी। हालसम्म 4 वडाबाट समिति गठन गरेर हामीलाई गाउँपालिकामा आइसकेको छ र विपद व्यवस्थापन कोषको लागि केही रकम छुट्याइएको, तर त्यसको कार्यविधि बनिसकेको छैन। कार्यविधि बनाएर हामीले त्यसलाई खर्च गर्ने, त्यसलाई व्यवस्थापन गर्ने हामीले प्रयास गरिरहेका छौँ।
बाँकेमा बाढीको डुबानबाट वर्षातको समयमा हजारौँ नागरिकले जनधन गुमाउन बाध्य रहेको छन् भने उचित क्षतिपूर्ति पनि पाउन सकेका छैनन्। राप्ती सुनारीको अगैयादेखि नरेनापुर गाउँपालिकासम्म तटबन्ध बाँधेर डुबान मुक्त गर्न सकिने बताउनुहुन्छ राप्ती सुनारी गाउँपालिका अध्यक्ष लाहुराम थारू।
प्राविधिक हिसाबले पूर्व तयारी हुने क्रममा यो विपद व्यवस्थापनका निमित्त जुन पूर्व तयारी भएको छ यो निश्चय केही न केही चाहिँ सहयोग गर्नेछ। तर मलाई लाग्छ अगैयादेखि मलाई लाग्छ नरेनापुरसम्म बाँध बाँध्ने हो भने त्यतातिर कहीँ चाहिँ न डुबानको अवस्था हुन सक्छ, न बाढी पीडितको अवस्था हुन सक्छ। दुवैतिर हामीले चाहिँ बाँध बाँध्न सक्यौँ भने जग्गा पनि निस्किने र चाहिँ त्यहाँ केही वृक्षारोपण पनि गर्न सक्ने, खेतीपाती पनि हुन सक्ने अवस्था हुँदै हुँदै पनि यो व्यवस्थापन गर्नलाई टाइम लाग्ला, तर त्यसको तयारी जुन आज चाहिँ भइरहेको अवस्था छ।
बुद्धयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी समक्ष निवेदन बुझाएको छ। बुद्धयरले एटीआर 72 विमानद्वारा दैनिकी 3 उडान बिहान 36, दिउँसो 1 र साँझ 5:10 नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो। मन्त्रालयबाट अनुमति पाए लगतै भारतीय विमानपतन प्राधिकरण समक्ष पनि निवेदनका लागि तुरन्त प्रक्रिया थाल्न बुद्धयरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। बुद्धयरका पदाधिकारीसँगको भेटमा मन्त्री अधिकारीले बुद्धयरको सो घोषणाप्रति आफू निकै सकारात्मक रहेको र त्यसै अनुरूप नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल घोषणा लगायत आवश्यक पूर्वाधार अध्यागमन र भन्सार 6 महिनाभित्र निर्माण गरिसक्ने विश्वास दिलाउनु भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपतन प्राधिकरणबीच हालै सम्पन्न उडान समितिले हवाई मार्ग L-626 दुईतर्फ मार्गका रूपमा स्थापित गरेको छ। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
बाँके खजुरा गाउँपालिका 4 युवा महिलाहरूका लागि सञ्चालन गर्न लागेको युवा महिला रोजगारी सूचना तथा समन्वय केन्द्र सुचारू गर्न आवश्यक सामग्री प्रदान गरिएको छ। प्लान इन्टरनेसनल नेपालको सहयोग वडा नम्बर 4 वडा कार्यालयको समन्वयमा राइजिङ आइडल्स बाँकीले सुसामग्री प्रदान गरेको हो। प्लान नेपालका प्रतिनिधि स्नेहलता श्रेष्ठले खजुराकी उपप्रमुख एकमाया विकलाई सो सामग्री हस्तान्तरण गर्नुभयो। उपप्रमुख एकमाया विकले महिलालाई जागरूक बनाउने मात्र नभई उनीहरूको रूपान्तरणका लागि हामी सबैले एक भएर लाग्न जरुरी रहेको धारणा राख्नुभयो। नागरिकमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिका 13 उदयपुरमा सञ्चालित ओम प्लाई एन्ड फर्निचर प्रालीले अन्तर्राष्ट्रिय मानवीकरण संस्था आइएसओ मान्यता प्राप्त गरेको छ। उद्योग सञ्चालक समितिका अध्यक्ष जगदीश प्रसाद शुक्लाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका प्रबन्धक सञ्चालक पशुपति दयाल मिश्रले आइएसओ प्राप्त गर्नुभएको प्रालीले जनाएको छ। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
केही वर्ष अघिसम्म रोजगारीका लागि भौतारिँदै हिँड्ने कुसे गाउँपालिका जाजरकोटको कुसे गाउँपालिका पैङ्का नरेन्द्र आरसी अहिले आफै रोजगारी दिने अवस्थामा पुग्नु भएको छ। उहाँले गाउँमै कागज उद्योग खोलेर अरूलाई रोजगारी दिन सुरु गर्नुभएको छ। वार्षिक 18 लाखको कारोबार हुने उहाँको उद्योगमा मासिक 60 कोरी कागज उत्पादन हुने गरेको नरेन्द्रले बताउनुभयो। नेपालभित्र र बाहिरका विभिन्न स्थानमा नेपाली हाते कागज आपूर्ति गर्दै आएको नरेन्द्रले भविष्यमा ठुलो कागज उद्योग स्थापना गर्ने सोच बनाउनु भएको छ। अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नेपालगञ्जमा विश्वकप फुटबलको ज्वरो,
मलाई त लाग्नु दसैँभन्दा नि मजा लागिरहेछ। म्याच इन्ड एक दुई बजार मजाले बच्छ, राति म्याच इन्ड हुँदासम्म आफ्नो टिम निन्द्रा पुऱ्याउनुको लागि अब म्यानेज गर्नु पऱ्यो होइन। वर्ल्ड कप हो, 4 वर्षमा एकचोटि आउँछ, एक महिना निन्द्रा जाँदैमा के हुँदैन।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। संसारभरका खेल प्रेमीहरूको ध्यान यति बेला रुसमा भइरहेको विश्वकप फुटबल प्रतियोगितामा केन्द्रित छ। यसपालिको विश्वकप कसले उचाल्ला भनेर सर्वत्र व्यग्रता छ। 32 देशका टिम सहभागी प्रतियोगितामा विभिन्न टिमको पक्ष र विपक्षमा खेलप्रेमी बाँडिएका छन्। नेपालगञ्जमा समेत गर्मी बिर्साउने गरी विश्वकप फुटबलको चर्चा छ। केही रेस्टुराले ठूलो पर्दामा फुटबल म्याच देखाइरहेका छन्। सुनौ यसै विषयमा सङ्कलन गरिएको आजको नागरिक आवाज।
मेरो नाम मनिष पोखरेल हो, म कारकादोमा बस्ने गर्छु। वर्ल्ड कपमा म एकदम रुचि राख्ने गर्छु, म अर्जेन्टिनाको टिमबाट सपोर्टर गर्ने गर्छु। पुरै रेडी गरेर साथीहरू भाइ मिलेर पुरै हेर्ने गर्छ हामी। राति एक दुई बजीसम्म बस्छु वर्ल्ड कपमा चाहिँ। अब बिहान त त्यस्तै अब ढिलो उठिन्छ भएपछि जस्तो।
सुरेन्द्र चलाउने, म हाल नेपालगञ्ज बस पार्कबाट। वर्ल्ड कप 4 वर्षमा एकचोटि आउँछ क्यारे होइन, दिनकै साँझ पर्ने बित्तिकै कति बेला म कटेजमा जाम र ठुलो स्क्रिनमा बसेर गेम खेलिरहेको हेरौँ भनेर प्रतीक्षामा बसेको हुन्छु। तपाईँले यसरी बुझ्न सक्नुहुन्छ मलाई कतिको वर्ल्ड कप लागेको छ वा छैन भनेर। चाहिँ 9 बजेको म्याच, त्यसपछि 6:30 बजेको म्याच, रातिकै 11:30 बजेको म्याच, हरेक म्याच हेरिरहेको छु मैले।
म जीवन शर्मा, पेसाले म स्वास्थ्यकर्मी हुँ र अहिलेको विश्वकप मलाई लागेको छ। तर म यसरी भन्न चाहन्छु कि विश्वकप लाग्यो भनेर मैले आफ्नो दैनिकी जुन मेरा पेसा काम हुन् त्यसलाई मैले छोडेर म वर्ल्ड कपमा हुमिएको छैन। तर मैले पाएको समय भनेको बेलुका 9 बजे पछाडिका जति पनि गेमहरू हुन्छन् म त्यसलाई चाहिँ सकभर छोड्दिनँ र म हेर्ने गरिरहेको छु। र आफूले मन परेको टिम र खेलाडी छ भने राति 1-2 पनि बज्न सक्छ।
म चाहिँ विक्रम सिंह है, नेपालगञ्जबाट। वर्ल्ड कप म नि दामी हेरिरहेछु, मलाई नि फ्यान हो, म पोर्चुगलकै फ्यान हो। यसको उसको सपोर्ट भनेर भन्न खोजेको होइन कि वर्ल्ड कपमा अब उहाँ रसियामा भइरहेछ, धोबी फ्यानहरू छन्, वर्ल्ड वाइड छन् फ्यान। नेपालमा मात्रै जन्मेको होइन क्या फ्यानहरू, फ्यान सबै ठाउँमा जन्मेछन्। मलाई त लाग्नु दसैँभन्दा नि मजा लागिरहेछ। म्याच इन्ड 1-2 बजार मजाले बच्छ, राति म्याच इन्ड हुँदासम्म आफ्नो टिम निन्द्रा पुऱ्याउनुको लागि अब म्यानेज गर्नु पऱ्यो होइन। वर्ल्ड कप हो, 4 वर्षमा एकचोटि आउँछ, एक महिना निन्द्रा जाँदैमा के हुँदैन।
केशव गाई हो, धम्बोजी गुलमा। म चाहिँ वर्ल्ड कप एक दिनमा हुने 3 म्याच पुरै हेर्छु, एकदम मजा लागिरहेछ। म चाहिँ पोर्चुगलको सपोर्ट गरिरहेको छु, म चाहिँ क्रिस्टियानो रोनाल्डोको एकदमै ठुलो फ्यान हो।
विनोद शाह खजुरा एलगाउँ अचमे लाहा मलाई रोड मनपर्छ वर्ल्ड कप र म अर्जेन्टिनाको फ्यान हो र म अर्जेन्टिना टिमलाई सपोर्ट गर्छु र म अर्जेन्टिनाको कुनै म्याच पनि छुटाउँदैन म दुई वर्षसम्म हेर्छु साह्रै नै म राम्रो लाग्छ नि वर्ल्ड कप
नेपालगंज वडा नम्बर 18 भुजै गाउँमा रहेको पाटेश्वरी प्राथमिक विद्यालयमा कक्षा थप गर्न माग गर्दै विद्यार्थीले हिजो वडा कार्यालय घेराउ गरेका छन् स्थानीय क्षेत्रमा सञ्चालित विद्यालय अहिले कक्षा 5 सम्म मात्र रहेकोमा एक कक्षा थप गरी 6 कक्षासम्म पठन पाठन गराउन मिल्ने माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् औपचारिक रूपमा निर्णय नभए पनि पछिल्लो दुई महिनादेखि 13 जना विद्यार्थी कक्षा 6मा अध्ययन गर्दै आएका छन् आजको दैनिक नेपालगंजमा खबर प्रकाशित छ
बाँकेको राप्ती सुनारी गाउँपालिकाका 54 विद्यालय अन्तर्गत 56 बाल विकास केन्द्रलाई बसाई व्यवस्थापनका लागि सामग्री हस्तान्तरण गरिएको छ कोको कोला फाउन्डेसन सेभ द चिल्ड्रेनको सहयोगमा बाँकी युनेस्को क्लबले बाढीबाट प्रभावित बालबालिकाको शिक्षामा पहुँच कार्यक्रम अन्तर्गत बालमैत्री बसाई व्यवस्थापनका लागि सामग्रीहरू हस्तान्तरण गरिएको हो मिसन टुडेमा खबर छ
नेपालगंज उपमहानगरपालिकाले हिजो मासु पसलको अनुगमन गरेको छ उपमहानगरपालिकाको नेतृत्वमा खटिएको जिल्ला अनुगमन समितिले धम्बोजी र राजाका केही मासु पसलमा अनुगमन गरेको हो उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर अपार पौडेल वाणिज्य कार्यालयका कृष्ण पौडेल वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाङ्गी पशु क्वारेन्टाइनका तिलक आचार्य जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहितको टोलीले मासु पसलमा अनुगमन गरेर अस्वस्थ मासुका साथै ठूलो संख्यामा कुखुरा बरामद गरेको छ आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ
32 अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसरमा बर्दियाको बाँसगढीमा निशुल्क बाल तथा जनरल रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ एसओएस मेडिकल सेन्टर बाँसगढीको आयोजनामा हिजो भएको स्वास्थ्य शिविरमा 116 स्वास्थ्य जाँच गराएका छन् यसै गरी नेपालगञ्जमा रक्तदान समेत गरिएको छ बर्दियामा 56 बालबालिका र अन्य 60 गरी 116 स्वास्थ्य चेक जाँच गराएका थिए आजको मिसन टुडेमा खबर छापिएको छ यिनै खबरसँगै पश्चिम डायरी सकियो बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक
भोलि नेपालगञ्ज नगरसभाको तयारी ओडा भेलामा धमाधम योजना छानियो कर्णाली प्रदेशको बजेटले आवश्यक संरचना बनाइने
बाँकेमा सरकारी सेवाप्रति 68% सेवाग्राही असन्तुष्ट भ्रष्टाचार विरुद्ध खबरदारी र सतर्कता बढाउने तयारी
बुद्ध इयरद्वारा नेपालगञ्ज दिल्ली उडानका लागि निवेदन बाँके राष्ट्रिय निकुञ्ज प्रवेशका लागि प्रवेशद्वार पहिचान बनाइदै
र नेपालगञ्जमा पहिलो पटक आज साइकल दौड प्रतियोगिता सुरु बाँके कोहल बाँके खजुरामा युवा महिला रोजगारी सूचना केन्द्र स्थापना हवस्त प्राविधिक सहयोगी देवसँगै लक्ष्मी रामा राकेश बिदा हुन्छौँ आज असार 9 गते शनिबार जुन 23 तारिक एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला तपाईँ सबैका लागि आजको दिन शुभ रहोस् नमस्कार